بھائیوں تمام بہنوں کو یہ بس معلوم کرنا چاہیے کہ پیدا جب ہم کو اللہ نے کیا ہے تو ہم کیسے اپنے آپ کو استعمال کریں, اپنی زندگی ہم کیسے گزاریں, ہمارے لیے کامیابی کی کیا صورت ہے, ہمارے لیے ناکامی کی کیا صورت ہے, وہ ان سے ہی پوچھنا. اس مشین کا فائدہ قائم ہے, اس مشین کا نقصان کس میں ہے, اپنی طرف سے سوچنے گئے اور اپنی طرف سے طے کر لیے کہ ایسا ہے لازمًا نقصان ہوگا. یہاں تک دیکھنے میں آتا ہے کہ ایک چیز ڈالی جاتی ہے تو ایک ایک مہینہ دو دو مہینے گھر میں رکھ دیتے, معلوم نہیں بھائی کیسا استعمال کرنا ہے, کہ اور اب پوچھ کو کریں گے بول کے رکھے ہزاروں روپئے خرچ کر کے رکھتے, خرچ کر کے لے کے آتے, لیکن چونکہ استعمال کیسا کرنا معلوم نہیں. وہ مشینیں چھوٹی موٹی 2000-4000 کی تو دوسری ہیں, لاکھوں روپیے کی مشینیں ہمارے حیدرآباد کے بعد دواخانوں میں ایسی رکھی ہوئی ہیں کہ چونکہ معلوم نہیں کیسا استعمال کرنا, تو کروڑوں روپیوں کا مال جیسے کا ویسا رکھا ہوا. اور بڑی حیرت کی بات یہ ہے کہ اربوں خربوں روپیوں کی بنائی ہوئی جو مشین ہے اس کا استعمال من چاہے انداز میں چل رہا, اسی کا نتیجہ ہے کہ ایک دو کی نہیں, سینکڑوں کی نہیں, ہزاروں کی نہیں, لاکھوں کی زندگیاں تباہی اور بربادی کا شکار ہیں اور پوری دنیا اس وقت میں جہنم کا در بنی جا رہی, کروڑوں انسانوں کا مستقبل تاریک, لاکھوں گھرانے برباد ہیں, بے شمار انسانوں کی زندگیاں چین و سکون سے محروم ہیں, معاشرت میں انتہائی بگاڑ پیدا ہو گیا, ماحول انتہائی گندا ہو گیا, اخلاقیات انتہائی پستی کا شکار ہو گئے, حکومتیں پریشان ہیں کہ آخر ہر ہر چیز پر کنٹرول کر سک رہے لیکن یہ انسان قابو میں نہیں آ رہا ہے, اس کو کیا کرو. ہمارے بڑے بولا کرتے تھے ایک انسان کے بگڑنے پر اور ایک انسان کے خراب ہونے پر جو تباہی وجود میں آتی ہے وہ دنیا بھر کے درندے ایک جگہ اکٹھے ہو جائیں تو اتنا نقصان نہیں ہو. اسی لیے پہلے ایک چیز طے کر لینا, میرے کو سمجھ میں آ رہا سو میں نہیں کرنا, وہ طے کر لیے تو مسئلہ حل ہو جاتا. سمجھ آیا بھی وہی طے کرنا, میں نہ بھی بولنے والے بھی سننے والے بھی, میرے کو سمجھ میں آیا جائے گا نہیں کرنا, میرے کو بنانے والا کیسا کرو بولا ایسا کرنا, اب ان سے پوچھنا کہ صاحب ایسا کرنا, وہ بتانے کے واسطے اللہ جل شانہ نے جو کرم فرمایا ہے, جو احسان فرمایا ہے, ان کی جو نوازش ہے وہ ایسی بڑی اور ایسی زبردست اور ایسی عظیم ہے کہ آدمی اس کا اندازہ نہیں لگا سکتا. اللہ نے اس مقصد کے لیے کہ اس مشین کو استعمال کیسا کیا جائے بتانے کے لیے پوری مخلوقات میں اور پوری عالم انسانیت میں سب سے افضل ترین اعلیٰ ترین جو ذات گرامی تھی رحمت للعالمین صلی اللہ علیہ وسلم کی, ان کو منتخب کیا. ہماری خوش قسمتی ہے کہ ہم ان کی امت میں پیدا ہوئے, اتنا بڑا اعزاز ہے. اور پھر ان تک پیغام کو بھیجنے کے واسطے فرشتوں میں جو سب سے زیادہ برگزیدہ اور بڑی شخصیت تھی جبرائیل امین علیہ السلام کی, ان کو منتخب کیا اور پھر اس کلام کو نبی کریم صلی اللہ علیہ وسلم پر اتارا گیا, اور پھر اللہ نے آپ کو خاتم النبیین بنایا تو نظام ایسا بنایا کہ ان کے وفادار لوگ جوں کا جوں آپ صلی اللہ علیہ وسلم سے تعلیم لیتے رہے کہ انسانوں کو زندگی کیسے گزارنی چاہیے. مجھ تک آپ تک اللہ نے یہ نظام پہنچا دیا. کتنے اسباب اللہ نے ہمارے واسطے کیے, آدمی سوچے تھے مجھ تک قرآن پہنچنے مجھ تک حدیث پہنچنے اور مجھ تک دین پہنچنے کے واسطے اللہ نے میرے لیے کیا کیا انتظام فرما رکھا ہے. جو پروردگار ایسے ہوں کہ ہماری ایک وقت کی بھوک کو مٹانے کے واسطے اتنا لمبا چوڑا نظام کرتے ہوں, انہوں نے ہماری یہ روحانی ہمیشہ کی ضرورتوں کے سلسلے میں کس قدر زبردست عظیم الشان نظام نہیں بنایا ہو. میرے منہ میں جو روٹی کا لقمہ جاتا ہے معلوم ہے اس کے پیچھے کتنا نظام کار فرما ہے. یہ جو ہم کپڑے پہنے ہوئے ہیں معلوم ہے اس کے پیچھے کتنی پروردگار عالم کا قدرتی اور تکوینی نظام کار فرما ہے. کپڑا بننے کے واسطے دھاگا ہونا بلکہ کپڑا بننے کے واسطے مشین ہونا, مشین بننے کے واسطے کارخانے ہونا, کارخانوں کے واسطے سینکڑوں انسان ہونا, اور اس کے واسطے پھر بتی کا نظام ہونا, اور پھر اس میں دھاگا تیار کرنا, دھاگا تیار کرنے کے واسطے روئی ہونا, روئی کے واسطے کاشت ہونا, کاشت کے واسطے زمین ہونا, بیج ہونا, زمین میں پانی ہونا, پانی کے واسطے بادل ہونا, بادلوں کے واسطے ہوائیں ہونا, اور پھر ان بادلوں کو اڑانے کے واسطے سمندر ہونا, ان کا مقارات کا بننا, اور پھر اللہ کا یہ نظام قائم کرنا کہ دھوپ کی تمازت ہو, سمندر کی لہروں پر پڑے, وہاں سے بخارات اٹھیں اور ہوائیں لے کر اس کو اوپر پہنچیں, اور وہاں بخارات اکٹھے ایک دوسرے پر جمع ہوتے چلے جائیں, پھر ہواؤں کا ایک نظام ہو, اور وہ بادل پانی کے لیے ہوئے پہاڑوں کو روئی کی گالوں کی طرح وہ حقا کر لے آتے ہیں. کہاں سمندر ہے کہاں حیدرآباد, دیکھو نظام پروردگار عالم کا کیسا ہے. درمیان میں کہیں بھی وہ بخارات منتشر ہو کر بکھر سکتے تھے, ان سب کو ایک جگہ اللہ نے اکٹھا کیا, ہواؤں کو حکم دیا کہ انہیں لے چلو, میرے بندے سرزمین دکن پر رہتے ہیں ان کے اوپر برسوانا ہے اور وہاں کی زمین کو سرسبز و شاداب کرنا ہے, اور پھر وہاں یہ کاشت ہوتی ہے اور پانی کو پروردگار عالم زمین میں ذخیرہ کرتے ہیں, پھر اس سے وہ پودا اگتا ہے, پھر اس پودے کی حفاظت کے واسطے سینکڑوں لوگ کام کرتے ہیں, اس کے بعد میں جا کے روئی تیار ہو رہی, روئی کے بعد پھر صفائی ہوئی, پھر وہ پتہ نہیں کہاں جا کے بگا اور پتہ نہیں خریدار نے کہاں سے خریدا, اور پھر معلوم نہیں کہ کپڑا بننے کے بعد میں پھر وہاں سے وہ نکلا, ہماری مارکیٹوں میں آیا, بازاروں میں آیا, اور پھر اس کے بعد میں وہ کپڑے کو ہم نے خریدا, خریدنے کے بعد پھر ٹیلر کے حوالے دیا. کتنے اسباب ہیں, کتنے وسائل ہیں, کتنے ذرائع ہیں, ان تمام تیاریوں کے بعد میں میرے بدن پر یہ کپڑا آ رہا. پروردگار عالم نے کس کے واسطے چلایا ہے یہ نظام؟ اللہ نے فرمایا خلق لکم ما فی الارض جمیعا, زمین میں جو کچھ ہے اللہ نے تمہارے واسطے پیدا کیا ہے, ہوائیں اللہ نے ہمارے لیے چلائی, بادل اللہ نے ہمارے لیے اٹھائے, بارشیں اللہ نے ہمارے لیے برسائیں, چشمے اللہ نے ہمارے لیے جاری فرمائے, اور ساری کی ساری مشنریاں جو حرکت میں آئیں میرے اور آپ کی ضرورتوں کے واسطے, جو مادی اور جسمانی نظام کے واسطے اللہ جل شانہ اتنا لمبا چوڑا ہمارے اوپر کرم فرمائے کا نظام چلاتے ہوں, انہوں نے روحانیت کے لیے, ہمیشہ کی ہماری آخرت کے لیے, اپنی رضا کے لیے اور جنتوں کے دینے کے واسطے اللہ جل شانہ نے کیسا عظیم الشان نظام بنایا کہ پوری مخلوق میں جو سب سے افضل ذات تھی حضور پرنو صلی اللہ علیہ وسلم کی, ان کو منتخب کیا, اپنا کلام ان پر نازل فرمایا, جبرائیل امین کے ذریعے سے اس کلام کو بھیجا, اور پھر جانسار صحابہ کو انتہائی وفادار بنا کر کھڑا کیا, اور انہوں نے دین کی محنتیں کی, سینکڑوں ہزاروں وسائل کے ذریعے سے ہمارے اور آپ کے پاس میں وہ قانون پہنچا, جس قانون کو لے کر اگر ہم مشین ہمارے حق میں مفید ہوگی, ورنہ نقصان میں پڑ جائیں گے. اس واسطے सुना है कभी कभी बोलते हैं कि साहब ये बड़ी बड़ी बात ना जरा याद नहीं रहते या जल्दी समझ में नहीं आते, इस बात से जरा सीधी सीधी बात हम बोलते रहे तो अच्छा रहता बोल के। तो इस बात से हम लोग वैसे यहाँ के सब लोग सीधी सीधी बोलते, दूसरी जगह सुने नहीं इस बात से समझ में नहीं आ रहा है। यहाँ की तो सारी बातें बिल्कुल सीधी सीधी सी रहती है, सबको समझ में आने वाली माशाल्लाह से। ये फैजान है हमारे बुजुर्गों का, ये करम है परवरदिगार आलम का। यहाँ कोई आदमी अपने सलाहियत तो काबिलियत दिखाने के वास्ते तकलीफ नहीं करता, यहाँ तो कोई दीन की बात साथी के कान में पड़ जाए, बोलने वाले के पल्ले पड़ जाए, सुनने वालों को समझ में आ जाए, परवरदिगार आलम राय दिखाने का ऐसे सबब जरिया बना ले, इसी मकसद से बोलते। तो ये कानून जिंदगी का ये मालूम करना कि अपने को कैसा रहे तो फायदा देता, कौन कैसा करे तो नुकसान है। अपनी तरफ से जिंदगी गुजारने का जो निजाम चल रहा है इस वक्त में वो खत्म कर दे। उसको क्या बोलते हैं मोटे जुमलों में, यूं बोलते हैं मन चाहे जिंदगी छोड़ दे। मेरे जी में आ रहा है कपड़ा ऐसा पहनना, क्या बोलना नहीं मेरे को मेरे जी में आया सरकार नहीं, ये बदन कौन बनाया, वो कैसा कपड़ा पहनो बोले वैसा पहनो, खाने को जी जा रहा पीने को जी जा रहा, जो जी में खाने को आ रहा वो नहीं खाना, जी में आ रहा ये खाना कुछ ना कि नहीं हो खाओ बोले नहीं बोले, जो अपने जी में खाने को आ रहा वो नहीं खाना, उन्होंने क्या खाओ बोले वो खाना, उन्होंने बोले भैंस का दूध पी सकते तो पीना, गाय का दूध पी सकते तो पीना, उन्होंने बोले झाड़ का दूध नहीं पीना बोले तो नहीं पीना। हैदराबाद के लोग झाड़ी दूध में सोचा समझते नहीं समझते, सेंधी ताड़ी लोटी लगाते ना ऊपर चढ़ के, क्या मेहनत से हासिल करने तबाह करने वाली चीज को कुछ मत। हमारे हैदराबाद में बड़ी शादियां ऐसे भी सुना हो रहे हैं कि जहां बड़े बड़े शादी खानों में हर किस्म की दुकानें, आने वाले लोगों को खुली इजाजत है, पीर बराठी चाहिए तो वो ले लो, सेंधी दाढ़ी चाहिए तो वो ले लो, चाय चाहिए तो वो ले लो, कॉफी चाहिए तो वो ले लो, मशरूबात ठंडे चाहिए तो वो ले लो, आने वाले हर मेहमान को इजाजत दे के साहब इसमें से जो होना है ले करो, दावत है हमारे पास तुम्हारी। एक साहब ऐसी दावत करे उसमें गैर मुस्लिमों को भी दावत दी, गैर मुस्लिमों को दावत दिए तो वो भी गए, जाके देखा कि बहुत बड़ा गैर मामूली शादी खाना है, अजीब अजीब किस्म के खानों का इंतजाम है, मशरूबात हर किस्म के हैं, दुकानें मुख्तलिफ टाइप की हैं, जिसके जो जी में आ रहा जा रहा और खा रहा वहां उसके उसने अखराजात का अंदाजा लगाने के बाद जिसने दावत दी थी मुसलमान आदमी ने उसको जाकर यूं कहा कि यार आपने तो कमाल ही कर दिया, अब तक तो हम ये समझते थे कि इस किस्म के गैर मामूली अखराजात शादियों में सिर्फ माड़वाड़ी किया करते हैं, मुसलमान भी पीछे नहीं है इससे। तो वो साहब बहुत खुश हो गए कि जरा मेरी गैर की जुबानी मेरे बारे में ये तासु सामने आया, तो बाहर आके बोल रहे कि आपने दोस्तों से मेरा गलत क्या तासु था सुने, बोलो ये समझ रहे थे सुना कि ऐसा खर्चा बोलो वैद करते बोल गए मुसलमान करते बोल गए आज मालूम बोलो अल्लाह की नाफरमानी करके आदमी गुरूर घुमंड में आ रहा, शरीयत के खिलाफ करके आदमी चरी और बाहिम्मत बन रहा, कुरान और सुन्नत की मुखालफत करके आदमी ये समझ रहा कि मैंने कोई कारनामा अंजाम दे दिया। गरज ये है कि भाइयों और बहनों दोनों के लिए याद रखने की जो चीज जो छोटी छोटी बातें हैं वो ये है कि हम अपने हिसाब से अपने को समझ में आए जैसी जिंदगी नहीं गुजार, मालूम करना कि इस जिंदगी के देने वाले की मर्जी क्या है, बस उस मर्जी के मुताबिक जिंदगी को गुजारना। अब ये तो एक सुर्खी है सब, अब इस सुर्खी के तहत में अब अपनी पूरी जिंदगी का जायजा लेना शुरू कर। मसलन बात करना है तो अपने को जी में आए जैसा नहीं बोलो, बोलने से पहले मालूम कर लेना कि कैसा बोलना जबान देने वाले को पसंद है, बस वैसा बोलना। नौजवान भी हैं बहुत सारे, कभी कभी गुस्सा صحابی رضی اللہ عنہ منبر سے نیچے اٹھ کے لوگوں سے کہا کہ آپ لوگ ایسے ہی بیٹھے رہو, اور ان گئے غسل کر کے آئے, اور غسل کر کے آ کے یوں فرمایا کہ یہ بالکل ٹھیک کہتے ہیں, تم لوگ اپنے اپنے پیسے لے لو, اور کہا کہ میں اس واسطے گیا تھا کہ غسل کر کے آؤں کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے یہ ارشاد فرمایا کہ جب کسی کو کسی کی بات پر غصہ آ جائے تو اسے چاہیے کہ وہ غسل کر لے, وضو کر لے, ٹھنڈا پانی ڈال لے, کھڑا ہوا ہے تو بیٹھ جائے, بیٹھا ہوا ہے تو لیٹ جائے. علماء نے فرمایا کہ اگر کسی پر غصہ آیا ہے تو اس کے سامنے سے ہٹ جائے یا اسے اپنے سامنے سے ہٹا دے, اور خاص طور سے غصے والی حالت میں زبان پر کنٹرول رکھے. اگر بہنیں یہ عمل کریں گی نا انشاءاللہ گھروں سے جھگڑے بہت سارے ختم ہو جائیں گے. زبان قابو میں رکھنا, ورنہ کیا ہے وہاں جسم کی کمزوری کی وجہ سے وہ ہاتھ نہیں چلتا زیادہ تو زبان چل جاتی, اور یہ مردوں کی طرف سے چونکہ وہ ذرا دم کم رہتا ہے جسم میں تو آدھا چلنا وہاں چلنا شروع ہو جاتا ہے, جھگڑا مارا پیلی جل ہو جاتی گھروں میں. ایک کام تو یہ کرنا کہ زبان کے استعمال میں زبان کے دینے والے کی مرضی کے مطابق زبان کو کھولنا, لڑنا تو بالکل نہیں گھروں میں, لڑائی جھگڑا نہیں ہونا چھوٹی 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 باتوں پر, معمولی معمولی باتوں پر. اس واسطے کہ جب ماں باپ لڑ لیتے ہیں تو بچوں کی بھی جو رات دن دیکھتے دیکھتے کوئی عمل سے مانوسیت ہو جاتی, اب بچوں سے بولو نہیں لڑ لینا, ہمارے تو کیا بولنے جی, ہمارے اما باپ لڑ لیتے رہتے ہیں ہمارا کیا, اس سے ختم ہو گیا. ایسے ہی ذمہ داریوں کو بھی ہم سمجھیں, اگر ماں بنایا ہے اللہ نے کسی کو تو وہ ماں ہونے کی حیثیت سے اپنے ماں کا رول کیسے ادا کرے, ماں بنانے والے کی مرضی کو پیش نظر رکھ کر ادا کرے, بڑی غیر معمولی چیز ہے ماں, بشرطے کہ وہ واقعتاً وہ کو سوجھ بوجھ سے کام لے. چندیر روز پہلے ہم ایک کتاب پڑھ رہے تھے, اس نے لکھا کہ ایک نوجوان کو کچھ لوگوں نے قید کر لیا اور زنجیریں اس کے پاؤں میں ڈال دی, اور سپاہیوں کے درمیان میں اسے لے جایا جا رہا, لیکن زنجیریں اس کے پاؤں سے کھل گئی, جو ہی کھلی تو فوراً سپاہیوں کو غصہ آ گیا, کیسے کھلی, کیا ہے کیا نہیں, اس نے تو نہیں توڑ لیا, اس نے تو نہیں کھول دیا. تحقیق کرنے پر معلوم ہوا کہ نہ اس نے کھولا ہے نہ اس نے توڑا ہے, خود ہی کھل گئی. بڑا بڑا تعجب ہوا لوگوں کو, لوہار کو بلائے اور پھر زنجیروں کو ٹھیک سے صحیح طور پر بندھوایا, لیکن تھوڑی دور پھر چلا تھا کہ پھر کھل گئی, پھر بڑا تعجب ہوا, پھر بہت اہتمام سے بنوایا اور پاؤں میں بیڑیاں خوب مضبوط لگوائی, پھر تھوڑی دور نیچے دے کے پھر کھل گئی. سمجھ میں نہیں آیا لوگوں کو کیا قصہ ہے, تو اس زمانے کے کسی صاحب علم آدمی سے پوچھا کہ بات کیا ہے آخر اس کے ساتھ میں یہ معاملہ ہو رہا, تو اس نے کہا کہ وہ اس بچے سے معلوم کرو کہ اس کی ماں ہے کیا, معلوم کیا کہ ہاں ہے, جا کے پوچھا کہ قصہ کیا ہے آخر تیرے بچے کے ساتھ میں یہ معاملہ کیوں ہو رہا, کہ فلانے وقت میں اس کے ساتھ میں یہ عمل ہوا, تو اس نے کہا کہ ہاں جب مجھے اطلاع ملی تھی تو میں اس وقت میں اللہ سے یہی دعا میں مشغول تھی کہ پروردگار میرے بچے کو چھٹکارا دے دے, خلاص کی دے. بہت بڑا مقام ہے ماں کا اگر ماں واقعی دیندار بنے. اپنی ذمہ داریوں کو ہم سمجھیں, مائیں خاص طور سے اپنی اولاد کی تعلیم و تربیت کے سلسلے میں ذرہ برابر بھی بے اعتنائی بے توجہی نہیں برتنا. ماں ہونے کی حیثیت سے سب سے بڑی خدمت ماں باپ کی اپنے اولاد کی صحیح تعلیم و تربیت, اللہ کو ایسی ماں بہت پسند ہے جو بچوں کی تربیت میں مشغول ہو, اور ایسا باپ بہت پسند ہے جو بچوں کی صحیح تعلیم و تربیت میں مشغول ہو. حضور نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ہے کسی باپ نے بچے کو اچھی تعلیم و تربیت سے زیادہ بہتر تحفہ کوئی نہیں دیا. سب سے بہتر خدمت ماں باپ کی اولاد کے حق میں اولاد کی بہترین تعلیم و تربیت. اس طرح سے بالکل توجہ ہی نہیں. کوئی بچہ اگر متوجہ بھی ہونا چاہ رہا دین کی طرف تو مائیں تیار نہیں ہو رہے, نہ ان کی دینی تعلیم کے لیے تیار ہو رہے, نہ ان کی دینی تربیت کے واسطے تیار ہو رہے. حالانکہ آپ کو معلوم ہونا چاہیے کہ اگر یہ بچوں کو دین ہم نے نہیں سکھایا تو یہ بچے آئندہ چل کے ہماری آنکھوں کی ٹھنڈک کم بنیں گے, آنکھوں کی جلن زیادہ بنے گی. کیونکہ جب ان کے پاس ماں کا مقام میں مقام ماں کی عظمت نہیں ہوگی ان کے دلوں میں, باپ کا مقام نہیں ہوگا ان کے دلوں میں, اللہ کا خوف نہیں ہوگا ان کے دلوں میں, اللہ کے پاس جواب دہی کا احساس نہیں ہوگا ان کے اندر, تو ایسی صورت میں تو وہ خواہشات کے پیچھے پڑے گی, ماں باپ کی خدمت میں کیسے لگے. عالمی نظام بھی کچھ ایسا ہی بنایا جا رہا ہے اس وقت میں کہ ماں باپ سے دور کر دے گا. یہ تربیت کرنا ماں باپ اپنی اولاد کی, ماں اور باپ دونوں مل کے کرنا, بھرپور توجہ دینا دونوں, اور دونوں کا ذہن اور مزاج ایک رہنا. جوڑا کہے کے واسطے بنائے معلوم اللہ بھی دونوں مل کے ایک دوسرے کی معاونت کے ساتھ اللہ کی طرف دوڑنے کے واسطے بنائے جوڑا. اور یہ بات اپنی طرف سے نہیں بول رہا ہوں, قرآن پاک میں اللہ نے فرمایا, اللہ فرماتے ہیں من کل شیء خلقنا زوجین, ہر چیز کے ہم نے جوڑے جوڑے بنائے تاکہ تم لوگ نصیحت حاصل کرو, پھر روح اللہ دوڑو اللہ کی طرف. دونوں مل کے بھاگنا, زندگی کے دو پہیے ہیں, مرد ایک پہیے ہیں عورت ایک پہیے ہیں, دونوں مل کے پہنچنا اللہ جل شانہ ہوگی رضا والی منزل کی طرف. اب قصہ یہ ہے کہ ماں دین کی طرف متوجہ ہے تو باپ دنیا کی طرف. اب یہ جو بیچ کے بچے ہیں, باپ ایک طرف کھینچ رہا ماں ایک طرف کھینچ رہی, تو نہ ادھر کے نہ ادھر کے, نہ دین کے نہ دنیا کے, کہیں گے بھی نہیں ہوگا. دونوں مل کر دینی تعلیم و تربیت میں اپنے آپ کو لگانا اپنی اولاد کی, اور گھر کے ماحول کو خوب پاکیزہ بنانے کا اہتمام کرنا. انشاءاللہ العزیز یہ چیز ایسی ہے کہ ہم چلے جائیں گے, ہماری اولاد جب تک کے دینی کام میں لگی رہے گی, اچھے اعمال میں لگی رہے گی, وہ اولاد ہمارے حق میں مستقل صدقے جاریہ ہوگی, یعنی مسلسل ثواب ملتا رہے گا. ہم ختم ہو جائیں گے ہمارا اعمال نامہ چلتا رہے, ہمارے اعمال نامے میں نیکیاں لکھی جاتی رہیں گی. نبی کریم صلی اللہ علیہ وسلم نے صدقے جاریہ میں نیک اولاد کو بھی بدلایا, چیز کام آنے والی. ورنہ تو مر جانے کے بعد میں لاش کی فکر کم رہتی, وہ چھوڑ کے کیسے چیزوں کی فکر زیادہ ہو جاتی. میں نے تو سنا ہے کہ صاحب ابھی میت اٹھی نہیں, تقسیم کا جھگڑا شروع ہو گیا. آج گھرانے ایسے بھی خالی جھگڑا چھوڑ کے جا رہے پا رہے دنیا سے, تو اس کا مطلب یہ ہوا کہ جب تک کہ ہمارے بے توجہ کی وجہ سے لڑ لیتے رہیں گے تو ان کی آخرت تو بگڑے گی. ہمارے ان کو اس حال میں چھوڑ جانے کی وجہ سے ڈر ہے اس بات کا کہ کہیں ایسا نہ ہو کہ وہ ساری برائیاں ہمارے اعمال نامے بھی آتی رہے. اور اس وقت میں عجیب مزاج چل رہا ہونا چاہیے تھا یہ کہ دین کے سلسلے میں تھوک دھندے کا مزاج رہتا, موجودہ زمانے میں گناہوں کے تھوک دھندے کا مزاج بن رہا. کبھی کبھی ایسا تھا کہ صاحب کوئی ایک آدھ آدمی کوئی برائی کر لیا اس کی حد تک وہ برائی ہو گئی, موجود زمانے میں ایسا نہیں ہے. گھر میں لا کے رکھ دے رہے وہ ٹی وی, پورے گھر کے لوگ دیکھنا, بچے بچیاں بڑے چھوٹے میاں بیوی, حتیٰ کہ وہ بھی جن کے اعضا و جوارے جواب कनेक्शन लेके ये घर में 30 रुपए में, वो घर में 50 रुपए में, वो घर में 60 रुपए में, वो घर में 100 रुपए में, वो घर में 150 रुपए में दे रहे, तो एक एक घर से 50-50 घरों में कनेक्शन। अभी हर महीना पैसे वसूल कर ले रहे हैं और उतने घर वाले पूरे गांव में मुबतला है, आराम काम में गुनाह में मुबतला है। तो एक वक्त कम से कम 50 आदमी जो गुनाह कर रहे हैं वो अकेले इस एक कनेक्शन देने वाले की अमालनामे में आ रहा है। इतना बड़ा वकीला कर रहे हैं आखिरत में तबाही कर रहे हैं, और उसकी वजह से बच्चों की तालीम तरबियत का सारा निजाम खराब हो जाए। खासतौर से बच्चों की दीनी तालीम, तो दीनी तालीम में दुनियावी तालीम भी खराब हो जा रही है उसकी वजह से। हजारों रुपये खर्च करके मुसलमान अपने बच्चों को अंग्रेजी और असरी तालीम पढ़ा रहे हैं, लेकिन ये कि कामयाबी का फीसद इनका बहुत कम है। क्यों? इस वास्ते कि ये आजादाना मिजाज के हामिल है, मेहनत के आदी नहीं है, तो माँ बाप के लाखों रुपयों को जाया कर रहे हैं। माँ बाप इस कदर पैसा खर्च करके जब पढ़ा रहे हैं तो कम से कम उनको माहौल ऐसा देना था कि वो मेहनत करके सही ढंग से पढ़ लेते, तो ना दुनिया ही बन रही ना दीन ही बन रहा। इसलिए अपनी जिम्मेदारियों को बहने भी समझे, खासतौर से आप घरों में जो है वो अच्छी तालीम और तरबियत के वास्ते उसी के नतीजे में बड़ी फजीलत आई है आपकी। वो सारे काम जो मर्द लोग मर्द होने की वजह से बाहर जाकर अंजाम देते हैं नेकियों के, वो सारे के सारे आपको घर बैठे मिलते हैं। क्यों? इस वास्ते कि आप अपने घर में बैठकर उनके बच्चों की सही तालीम और तरबियत कर दी। हदीस में आता है प्यारे नबी अलैहिस्सलाम ने के पास एक औरत आई, बहुत सी औरतें मिलके मशवरा करके उनको भेजे हुजूर के पास। औरतों में कैसा मिजाज था, ऐसा होना चाहिए औरतों को, उससे अंदाजा होता था। कई एक औरतें मिली मिलके बैठ के मशवरा करें, हमारे पास भी औरतें मिलके बैठती हैं, मशवरा भी करती हैं, मगर उनका मशवरा कुछ दूसरे तहत पर रहता। वो चीज कहां अच्छी मिलती, ये चीज तुम कहां से लाए? उन लोगों का मिजाज दूसरा है। हजरत सहाबिया का वो लोग मिले, मिलके बैठ के मशवरा की, क्या मशवरा की वो मशवरा भी सुन लीजिए आप। मशवरा ये कि जाके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछना चाहिए, हमारे को जुमा नहीं है, जुमा का सवाब, जमात नहीं है, जमात का सवाब, हमारे जनाजा मर्द लोग पढ़ लेते हैं उसका सवाब उनको ही जा रहा, मैयत के पीछे चलने का गैर मामूली अजर कोई वो भी मर्दों के हिस्से में चले जा रहा। जिहाद औरतें नहीं करते, मर्द करते हैं, ये हुक्म मर्दों के वास्ते, तो इसका सवाब भी उनको चले जा रहा। मर्द लोग कमाते हैं तो कमाई का अजर भी उनको है, और खैरात सदका उनका पैसा होता है तो वही लोग करते हैं, तो ये सारे सवाब के जितने मददात हैं वो उधर ही छू जा रहे हैं। तो ऐसी सूरत में कैसे आम लोग तो पीछे रह जाएंगे फिर कियामत के दिन। जन्नत तो दोनों के वास्ते है, दीन तो दोनों के वास्ते है, आखिरत का भला होना तो दोनों के वास्ते है। जब ऐसा है तो फिर ये क्या वजह है कि कुछ चीजों में हमको महरूम रखा जा रहा है? ये पूछना चाहिए जाके हुजूर से, ये मशवरा। मशवरा करने के बाद हजरत अस्मा को बनाया तर्जुमान अपना। हजरत अस्मा गई और जाके कहने लगी कि ऐसा ऐसा किस्सा है, मैं आई हूं पूरे खवातीन के वक्त की जानिब से नुमाइंदा बन के, उनका एक सवाल है। मुझे कहता तीन सबके वास्ते है कि हमारे खाली मर्दों के वास्ते, जन्नत उनके वास्ते है कि नहीं हमारे वास्ते भी है, नेकियों की जरूरत खाली मर्दों को है कि हमारे को भी है, सबके वास्ते। कहा कि फिर ये तमाम बड़ी बड़ी चीजों का सवाब पूरा तो उधर चले जा रहा है ना, फिर कैसा? हुजूर अकरम सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने ये सवाल सुना तो आपका चेहरा खुशी की वजह से खिल उठा, बेइंतहा खुश हुए, हजरत सहाबा की तरफ मुतवज्जे हुए और फरमाया हजरत सहाबा से, क्या तुम लोगों में से किसी को अंदाजा भी था कि औरतों की जानिब से इतना बेहतरीन और इतना शानदार सवाल आ सकता है? सुनते सुनते बच्चे के दिल में जहन में बात बैठ गई। उसको अगर ये बोले कि सुने असर सुनाओ तो नहीं सुना सकता, उसको जरा शुरू का बोल वरना असर ही बोल दिए तो इंसान वाला फिर बोलो शुरू कर देता।
आपके पास साल भर अल्लाह का
हुक्म पूरा करने की फिक्र आपको है तो इसका अजर आपको अलग मिलेगा और ज़कात के अदा करने के वक्त में किसी किस्म की कोई दुश्वारी आपको पेश नहीं आएगी। एक सूरत है। दूसरी सूरत यह कि भाई भाइयों से शौहर से कहो कि भाई देखो ये फरीजा है मेरे जिम्मे। अब दो ही सूरतें हैं, या तो ये कि आप मेरा इस सिलसिले में थोड़ा सा तआवुन कर दीजिए ताकि मेरी ज़कात अदा हो जाए, अल्लाह का हुक्म पूरा हो जाए, पकड़ से मैं महफूज रह जाऊं, और या फिर दूसरी सूरत यह है कि साहब सोना निकाला जाए। साहब हमारे शौहर तो देते नहीं मुझे पैसा मारो। बाज बाज ऐसे भी होते हैं लेकिन ऐसा आमतौर पर नहीं होता होगा, हमारा जब तक ख्याल है इस वास्ते कि कौन ही ईमान वाला मुसलमान मर्द ऐसा होगा जो ये चाहेगा कि उसकी बीवी का जेवर जो उसके गले में पड़ा हुआ है कियामत के दिन सांप में तब्दील हो जाए। कौन पसंद करता होगा इस? लेकिन अगर नहीं देते तो फिर क्या करना? हमने यही मशवरा दिया कि फिर नहीं देते तो फिर ऐसी सूरत में कोई एक पीस निकाल देना। पांच छल्ले हैं तो एक छल्ला निकाल दो, 40 मन के पड़े हुए हैं तो एक मन का निकाल दो, दो दो आयरिना है तो एक आयरिन निकाल दो, दीवारात दो दो तीन तीन किस्म के हैं तो कोई एक आध निकाल के। अल्लाह का हुक्म पूरा करना जरूरी है, जेवर रखना जरूरी नहीं। औरत के पास जेवर रहे ये फर्ज नहीं है, वाजिब नहीं। ये है कि अगर उसके पास जेवर होगा तो उसे ज़कात का अदा करना फर्ज है, और अगर नहीं अदा करेगी तो कियामत के दिन उसका ये जेवर उसके वास्ते सांप बन जाएगा और कहेगा कि मैं तेरा मालो खजाना हूं और काट काटता है, और ये जेवर आग की तख्ती में तब्दील कर दिया जाए। इसीलिए माल के इस्तेमाल में भी एहतियात करना, गैर जरूरी चीज नहीं खरीद, हिसाब देना है हर चीज का। मसले तो मालूम ही नहीं लोगों को, कुर्बानी का जो मसला है, फितरे का जो मसला है, उसको ज़कात के मसले में समझते। हालांकि मसला ये है कि अगर किसी शख्स के पास तीन चार जोड़ों से जायद जोड़े हैं और वो जोड़े कीमत के एतबार से 4-5 हजार के अगर हैं तो कुर्बानी वाजिब हो जाती, मर्द हो या औरत। कारोबार का मसला नहीं है, सोना इतना होना चाली इतनी होना, यह सब नहीं है मसला। जरूरत से जायद चीजों के खरीदने से गुरेज और परहेज करो, इससे इंशाल्लाह वल्लाह बहुत सारी आसानियां भी हो जाएंगी, मर्द लोग ज्यादा परेशान नहीं रहेंगे। कितना भी कमा रहे हैं तो किधर चले जा रहे हो अलाउद्दीन की काम में समझ में नहीं आ रहा। 2000 कमाते थे तो भी बस नहीं हो रहा था, 4000 कमा रहे तो भी बस नहीं हो रहा, 8000 कमा रहे तो भी बस नहीं हो रहा, 10000 कमा रहे तो भी बस नहीं हो रहा। इस वास्ते कि खर्च करने का सलीका ना मर्द को है ना औरत को, जैसा जिम्मे आया खर्च करते चले जा रहे, जरूरी भी गैर जरूरी। बाकी जरूरत है तब तो ठीक है, जरूरत नहीं है तो फिर इज्जत में हिसाब देना है ना, हिसाब देने का हौसला और यारा भी रहना। आज भी माल के इस्तेमाल की में एहतियात बरतना और माल की हिफाजत करना, बच्चों की सही तरबियत करना, गालियां इनको नहीं देना, मलामत लाल तान इनके ऊपर नहीं करना, बद्दुआ इनको नहीं देना। बच्चे जो शरीर होते हैं तो उनको माँ बाप आमतौर पर बद्दुआएं देना शुरू कर देते, नहीं देना। हो सकता है कि वो कबूलियत की खड़ी हो और माँ की वो बद्दुआ कबूल हो जाए, और ऐसी सूरत में बच्चे के ऊपर कोई आफत आए तो बात में रोती फिरती है, हालांकि वो इसकी बद्दुआ की वजह से ही हुआ। इसी तरीके से शौहर के साथ सुलूक अच्छा कर। बेहतरीन औरत कौन है? प्यारे नबी अलैहिस्सलाम ने इरशाद फरमाया, बेहतरीन औरत वो है कि अगर शौहर उसकी तरफ देखे तो उसका शौहर खुश हो जाए। और बीवी फातिमा ज़हरा रज़ियल्लाहु अन्हा ने फरमाया, बेहतरीन औरत वो है कि वो किसी अजनबी आदमी को न देखे और कोई अजनबी आदमी उसे न देखे। और मालूम नहीं ये रिवायत याद है कि नहीं याद है, प्यारे नबी अलैहिस्सलाम ने इरशाद फरमाया, अजनबी औरत की तरफ देखने वाला और वो औरत जो अजनबी है और देखने का मौका پر بدنظری کی جا رہی ہے اس کے اوپر بھی اللہ کی نظر، اس لیے پردے کا پورا اہتمام، پوری رعایت۔ چار باتیں بتائی نبی کریم صلی اللہ علیہ وسلم نے، پانچ ٹائم کی نماز پڑھنا اور مال کی حفاظت کرنا، بچوں کی تربیت کرنا، شوہر کی اطاعت کرنا، اپنی عفت و عصمت کی حفاظت کرنا، شوہر کی اطاعت کا بھی بڑا اہتمام کرنا، اس کی خدمت کو اپنے لیے بہت بڑی چیز سمجھے۔ جو عورت شوہر کی خدمت کرتے کرتے اس دنیا سے گزرے اس حال میں کہ اس کا شوہر اس سے خوش ہو، تو ایسی عورت سیدھا جنت میں جائے گی، اتنی بڑی فضیلت ہے اس کی۔ مرد کیسا رہنا چاہیے؟ مرد ایسا رہنا کہ بیوی سے اگر جا کے پوچھے کہ آپ کے میاں کیسے ہیں تو بولنا کہ ان سے اچھا آدمی نہیں ہے دنیا میں کوئی، یہ بولنا۔ کیا نہیں بولنا؟ یہ نہیں بولنا اللہ کے کسی کو ایسا میاں نہ دلاوے۔ نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، خیرکم خیرکم لیالی وانا خیرکم لیالی، دیکھو تم میں سب سے اچھا آدمی وہ ہے جو اپنے گھر والوں کے واسطے سب سے اچھا ہو۔ اور نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، میں اپنے گھر والوں کے واسطے سب سے اچھا آدمی ہوں۔ حضرت ازواج مطہرات فرماتی ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم اپنی ذات کے واسطے کبھی اپنی بیویوں پر غصہ نہیں فرماتے تھے۔ ایسے بننا، یہ ہے حوصلے کی بات، یہ مردانگی کی علامت، آدمی اپنے گھر والوں کے ساتھ سلوک اچھا کرے۔ یہ تعلیمات ہے، یہ اپنے کو استعمال زندگی گزارنے کے یہ وہ اصول ہے جو اللہ نے قرآن میں، نبی کریم صلی اللہ علیہ وسلم نے احادیث میں ارشاد فرمایا ہے۔ اگر یہ تعلیمات کے حساب سے زندگی گزاریں گے تو یہ جو بنائی ہوئی مشین ہے نا، یہ صحیح فائدہ دے گی، ورنہ مشین تو بگڑنے والی نہیں، ہمارا انجام بھی برا ہو جائے۔ ایسے ہی شوہر اور بیوی کی ذمہ داریوں میں اور بہت ساری چیزیں ہیں، اخراجات کے سلسلے میں بھی ذہن میں رکھیں ایک بار، جتنی آمدنی ہے نا اس سے خرچہ ذرا کم رکھنا۔ چھوٹی چھوٹی زندگی گزارنے کے اصول کی جو باتیں عام طور پر نہ بولنے کو ملتی، نہ سننے کو، نہ پڑھتے، نہ توجہ دیتے، اس کے نتیجے میں وہ کماتے جا رہے ہیں اور چھاپو بنتے جا رہے ہیں، پوری زندگی پریشانی میں